الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، حديث جبرائيل کا بیان کافی عرصے سے چل رہا ہے، جس میں حضرت جبرائیل علیہ الصلوۃ والسلام ایک انسان کی شکل میں حضور سرور دو عالم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے تھے اور مختلف سوالات کیے تھے. حضرت صلی اللہ علیہ وسلم نے ان کے جوابات عطا فرمائے اور بعد میں صحابہ کرام سے فرمایا کہ یہ جبرائیل تھے جو اس لیے آئے تھے تاکہ تمہیں تمہارے دین کی تعلیم دے. چار بنیادی طور پر چار سوالات کیے تھے انہوں نے، جن میں سے دو کا بیان پہلے ہو چکا. کہ ایک یہ پوچھا تھا کہ اسلام کیا ہے اور ایک یہ پوچھا تھا کہ ایمان کیا ہے. تیسرا سوال کیا تھا کہ احسان کیا ہے، اور پچھلے اتوار کو اسی کا کچھ بیان شروع ہوا تھا کہ جبریل امین علیہ السلام نے پوچھا کہ احسان کیا ہے، کیونکہ قرآن کریم میں جہاں اسلام لانے اور ایمان لانے کا حکم دیا گیا ہے وہاں احسان کا حکم دیا گیا ہے. تو اس لیے انہوں نے خاص طور پر احسان کے بارے میں پوچھا. تو حضور سرور دو عالم صلی اللہ علیہ وسلم نے ایک جملہ ارشاد فرمایا کہ ان تعبد اللہ کانک تراہ فَإِن لَمْ تَكُنْ تَرَاهُ فَإِنَّهُ يَرَاهُ. یہ عجیب جملہ ہے، اور اسی کی تشریح میں پچھلے اتوار کو کچھ گزارشات کی تھی. پہلی بات تو ذہن میں تازہ کرنے کے لیے کہ یہ احسان جو ہے اس کو اسلام اور ایمان سے الگ ذکر کرنے کا مقصود یہ ہے کہ آدمی ایمان لاتا ہے دل سے، اسلام لاتا ہے اپنے اعمال سے، ظاہری اعمال، لیکن وہ اعمال اس وقت تک اللہ تبارک و تعالیٰ کے یہاں قبول نہیں ہوتے اور باعث اجر و ثواب نہیں ہوتے جب تک ان اعمال کے ساتھ احسان نہ ہو. اور احسان ایک اندرونی کیفیت کا نام ہے، اور اسی کو حضرات صوفیہ کرام تزکیے سے بھی تعبیر کرتے ہیں، باطن و سلوک سے بھی تعبیر کرتے ہیں، تصوف سے بھی تعبیر کرتے ہیں. تو تصوف کی ساری اصل جو ہے وہ اس حدیث میں موجود ہے. تو احسان کو حاصل کرنے کے لیے آپ نے یہ فرمایا تھا एहसान यह है कि अल्लाह तबारक व तआला की इबादत इस तरह करो जैसे कि तुम अल्लाह जल्ल जलालू को देख रहे हो आंखों, और फिर अगला जुमला फरमाया फइल्लम तकुन तराहु फइन्नहु यराक, अगर तुम उनको नहीं देख रहे तो वो तो तुम्हें देख रहा है। तो दो चीजें फरमाई, इबादत किस तरह करो जैसे तुम अल्लाह को देख रहे हो, और अगर तुम नहीं देख रहे तो अल्लाह तुम्हें देख रहा है। तो मैंने पिछले इतवार को पहले हिस्से की कुछ तशरीह अर्ज की थी कि अल्लाह तबारक व तआला की इबादत इस तरह की जाए गोया कि इंसान देख रहा है, कैसे करें, उसका कुछ तरीका अर्ज किया था कि अल्लाह तबारक व तआला का के सामने हाजिर होने का, यानी हर चीज जो है उसके पीछे अल्लाह जल्ल जलालू के जलवा कार फरमा है, उसका तसव्वुर दिल में बांधे। रोशनी है तो उसके पीछे अल्लाह है, सूरज है तो उसके पीछे अल्लाह है, दिन है रात है जो भी कैफियत है उसके पीछे अल्लाह तबारक व तआला का जैसी तजल्लियात कार फरमा है, इसका तसव्वुर इंसान बांधे कि अल्लाह तबारक व तआला मौजूद है। बहुत सी चीजें ऐसी होती है कि अगर के आंख से नजर तो नहीं आ रही लेकिन इतनी ही यकीनी है जिससे आदमी आंख से देख रहा हो, उसकी मिसालें मैंने दी। अभी ये दूसरा जुमला है, आज उसके बारे में कुछ अर्ज करना है कि अगर तुम अल्लाह को नहीं देख रहे तो अल्लाह तो तुम्हें देख रहा है। इसके दो माना है, एक माना तो ये है जो बहुत से उलमा ने इसकी तशरीह की है कि असल तो आदमी को ये तसव्वुर बांधना चाहिए इबादत करने के वक्त कि मैं अल्लाह तबारक व तआला को देख रहा हूँ, जिसका तरीका मैंने पिछले जुमा पिछले इतवार को अर्ज किया था पिछली मस्जिद। असल तो आदमी को कोशिश ये करनी चाहिए कि तसव्वुर ये बांधे कि मैं अल्लाह जल्ल जलालू को देख रहा हूँ, लेकिन अगर ये तसव्वुर न बन सके तो कम से कम ये तसव्वुर तो बांध ले जो मैं चाहे उसको न देख रहा हूं लेकिन वो मुझे देख रहा है। तो गोया ये दूसरे दर्जे का तसव्वुर है। असल कोशिश करनी चाहिए पहले दर्जे की कि अल्लाह तबारक व तआला को आदमी देख रहा हो, ये तसव्वुर करे कि मैं अल्लाह को देख अल्लाह तबारक व तआला को देख रहा हूं, लेकिन अगर इस पर कुदरत न हो तसव्वुर न बने तो कम से कम इतना तसव्वुर दूसरे दर्जे में बांध ले कि अल्लाह ताला मुझे देख रहा है। तो एक आसानी पैदा करने के लिए सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने ये तरीका बता दिया कि अगर पहला तरीका नहीं होता तो दूसरा तरीका अख्तियार कर लो कम से कम, और जब ये आदमी तसव्वुर बांधेगा कि अल्लाह ताला मुझे देख रहा है तो फिर इबादत को जरा ठीक ठीक तरीके से अंजाम देने की कोशिश करे। ये एक तशरीह है इस हदीस की, लेकिन एक दूसरी तशरीह और है। वो तशरीह यह है कि इबादत का जो लफ्ज इस्तेमाल हुआ है ना कि तुम अल्लाह की इबादत किस तरह करो जैसे कि अल्लाह को देख रहे हो, तो इबादत भी दो किस्म की होती है। एक तो वो इबादतें हैं जिन वो आमाल हैं जिनका मकसद सिवाय इबादत से कुछ और नहीं होता, जैसे नमाज, नमाज का और कोई मकसद नहीं सिवाय इबादत, रोजा, हज, उमरा, ज़कात, तिलावत, जिक्र, तस्बीह, ये सारी इबादतें ऐसी हैं कि इनका कोई और मकसद नहीं सिवाय इबादत के, ये बराह रास्त इबादत है, किसी बिला वास्ता इबादत है। और अल्लाह तबारक व तआला ने अपने फज़ल करम से एक मोमिन के लिए इबादत की दूसरी किस्म भी रखी है, वो है बिलवास्ता इबादत, यानी अपनी जात में असल में तो वो इबादत नहीं थी लेकिन जब इंसान उसको अल्लाह उसको भी अल्लाह तबारक व तआला की राजी करने के लिए अंजाम दे तो वो भी इबादत बन जाती है। खाना अपनी जात में इबादत नहीं था لیکن جب آدمی اللہ تبارک و تعالیٰ کی رضا کی خاطر کھائے، نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے مطابق کھائے، کھانا بھی عبادت، پانی پیے اللہ تعالیٰ کے حکم کے مطابق پیے، سرکار دو عالم صلی اللہ علیہ وسلم کی سنت کے مطابق پیے، پانی پینا بھی عبادت، سونا اپنے ذات میں کوئی عبادت نہیں تھا، لیکن سونا اس لیے ہو کہ میں اپنے نفس کا حق ادا کر رہا ہوں، سرکار دو عالم صلی اللہ علیہ وسلم کی تلقین ہے کہ آپ نے یہ تلقین فرمائی کہ تمہاری آنکھ کا بھی تمہارے اوپر حق ہے، اس آنکھ کا حق ادا کرنے کے لیے کر رہا ہوں، حضور کی سنت کی اتباع میں کر رہا ہوں، سونا بھی عبادت. یہ دوسری قسم کی عبادت وہ ہے کہ اپنی ذات میں تو عبادت نہیں کی، لیکن اللہ تبارک و تعالی نے اپنے فضل و کرم سے حسن نیت کی بنا پر اس کو بھی عبادت شمار کر لیا. اس طرح اگر دیکھا جائے تو ایک مومن کی زندگی کا ہر لمحہ عبادت ہو سکتا ہے. تو بعض حضرات نے اس کی تشریح یوں کی ہے حدیث کی کہ دو باتیں فرمائیے، ان تعبد اللہ کانک تراہ، تو اللہ کی عبادت اس طرح کو جیسے کہ اللہ کو دیکھ رہے ہو، اس میں مراد وہ عبادت ہے جو براہ راست عبادتیں، نماز، روزہ، زکات، حج، ذکر، تسبیح، تلاوت، یہ جب کرو تو اس طرح کرو جیسے اللہ کو دیکھ رہے ہو. لیکن ایک انسان جو ہے بیچارہ، ضعیف، کمزور، وہ یہ تصور چلو اس نے نماز کے اندر تو باندھ لیا، ذکر کرتے ہوئے باندھ لیا، تسبیح کرتے ہوئے باندھ لیا، لیکن جب باہر نکلتا ہے، کارزار زندگی میں نکلتا ہے باہر نکل کے، تو اس وقت میں ہر وقت یہ تصور کرنا کہ میں اللہ کو دیکھ رہا ہوں عام آدمی کے لیے ذرا دشوار ہو. تو یہ فرمایا کہ باہر نکلنے کے بعد جو عبادتیں بلا واسطہ ہے اور جو تمہاری عام زندگی ہے اس کو اس طرح گزارو، یہ سوچ کر، یہ سمجھ کر گزارو، اس یقین کے ساتھ گزارو کہ تمہیں اللہ تعالیٰ دیکھ رہا ہے. جو کام کرو، کام کرتے وقت یہ تصور ذہن میں رہنا چاہیے کہ تمہیں اللہ دیکھ رہا ہے. تو کیا ہوگا کہ پھر تم جب یہ تصور دل میں بندھا رہے گا تو پھر وہ تمہیں گناہ سے روکے گا، گناہ کے پاس نہیں آنے دے گا، ناجائز کاموں سے بچائے گا، اللہ تبارک و تعالیٰ کی سنت کے طریقے کے مطابق، حضور کی سنت کے مطابق عمل کروائے گا. یہ تصور باندھے رکھو کہ اللہ تمہیں دیکھ رہا ہے. وہ جب نماز کے اندر ہو تو کوشش کر کے یہ تصور باندھو کہ اللہ کو میں دیکھ رہا ہوں. جب باہر نکلو اور اپنے عام کاروبار زندگی میں داخل ہو تو وہاں پر تصور یہ باندھو کہ اللہ تمہیں دیکھ رہا ہے. تو جب ایک مرتبہ یہ تصور بیٹھ جائے کہ اللہ تعالیٰ مجھے دیکھ رہا ہے تو وہ تصور ہے جو انسان کو کی زندگی کو درست بناتا ہے اور گناہوں سے بچاتا ہے، پھر آدمی ٹھیک ٹھیک چلتا ہے. مجھے یاد ہے کہ ایک مرتبہ امریکہ میں گیا ہوا تھا، تو وہاں کچھ دوست ہمیں لے گئے، وہ وہاں ٹیکساس ریاست میں ان کی اس کا ناسا کا مرکز ہے، جہاں پر کہ یہ خلائی جہاز وہاں سے روانہ کیے جاتے ہیں، جو خلا میں جاتے ہیں، سیارے بھیجتے ہیں، تو ان کا مرکز ہے، تو وہ دکھانے کے لیے ہمیں لے گئے ہمارے کچھ دوست. تو بڑا حساس علاقہ ہے جس میں خلائی جہاز کا انتظام ہے اور جو ہے اس کا پورا کنٹرول روم ہے جس کے اندر لوگ بیٹھے ہوئے خلائی جہازوں کی نگرانی کر رہے ہیں، کمپیوٹر لگے ہوئے ہیں، اور بڑا حساس علاقہ ہے. لیکن ہم نے دیکھا اس وقت، اب تو پتا نہیں، جب سے یہ امریکہ کے اوپر بھوت سوار ہوا ہے اس کے بعد تو پتا نہیں کیا حال ہوا ہوگا، لیکن اس وقت کوئی روک ٹوک نہیں تھی کسی کو بھی آنے جانے، ہر آدمی جا رہا ہے اور عین اس کنٹرول روم تک جا رہا ہے جہاں ان جہازوں، خلائی جہازوں کے اوپر کی نگرانی ہو رہی ہے، कंप्यूटर पर लोग बैठे नजर आते हैं सामने बैठे हुए और वो सैयारों को उसको कंट्रोल कर रहे हैं और हवाई जहाजों को कंट्रोल कर रहे हैं। बिल्कुल हस्तांत इलाके के बिल्कुल जगह तक आम आदमी को चाहे चले जाए तो, लेकिन सिर्फ इतना था तो ना कोई पुलिस है ना कोई फौज है ना कोई गार्ड खड़े हुए हैं ना कोई मार्फीन है, कोई हिफाजती इंतजाम नजर नहीं आता बजाहिर देखने में और हर आदमी जा रहा है। लेकिन जब दाखिल होते हैं उस इलाके में तो वहां सिर्फ एक दरवाजे के ऊपर एक जुमला लिखा हुआ था अंग्रेजी में, यू आर बीइंग वॉच, के आपकी निगरानी हो रही है, आपको देखा जा रहा है। दाखिल होते वक्त ये जुमला जो भी आता है तो वो पढ़ता है कि मुझे देखा जा रहा है। क्या मतलब कि कैमरों वगैरह के जरिए जो शख्स जो भी हरकत कर रहा है वो निगाह में है, तो कहीं जहां जिस तरह वो कंट्रोल रूम जो है वो खलाई जहाजों का और सैयारों की निगरानी कर रहा है, उसकी देखभाल कर रहा है, कोई और कमरा बनाया हुआ होगा वहां पर वो जितने भी लोग आ रहे हैं जा रहे हैं क्या कर रहे हैं उसकी निगरानी उसके जरिए हो रही है। बस इतना लिखा, यू आर बीइंग वॉच, मतलब ये कि अब देखकर संभल के काम करना, ये मत समझना कि कोई हमें देख नहीं रहा लिहाजा हम जो चाहे करें और यहाँ पर जो चाहे फसाद फैलाएं, बल्कि आपको देखा जा रहा है। नतीजा ये कि जब वो आगे पढ़ता है तो वो सीधा 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 चलता है, कोई चाहता है कि मेरी हरकत जो है वो कोई ऐसी ना हो कि जो कहीं पकड़ा जाऊं, कहीं कोई गिरफ्तार हो जाऊं, कोई ऐसा काम कर बैठूं तो कोई मुझे पकड़ लेगा और मेरे खिलाफ कार्रवाई हो जाएगी। कोई पुलिस नहीं, कोई फौज नहीं, कोई गार्ड नहीं, कोई हिफाजत का इंतजाम नहीं, बस तुम्हें देखा जा रहा है। तो जब मैंने वो देखा लिखा हुआ तो मुझे ये याद आया, हदीस याद आया कि यहाँ अमेरिका वालों ने लिख दिया कि तुम्हारी निगरानी हो रही है, तुम्हें देखा जा रहा है, तो सब मोहतात हो गए और सीधे सीधे चल रहे हैं, कोई गड़बड़ नहीं करते, किसी पुलिस फौज की जरूरत नहीं महसूस हो रही। और सरकार हुजूर सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने 1400 साल पहले कह दिया था कि यू आर बीइंग वॉच, तुम्हारी निगरानी हो रही है। इल्लम सकुन तनाव फइन्नहु यरा, तुम देख रहे हो या ना देख रहे हो अल्लाह ताला को, लेकिन अल्लाह ताला तुम्हें देख रहा है। तो मेरे उस वक्त ख्याल आया, उसको पढ़ते ही ख्याल आया कि काश अल्लाह तबारक बता जिस तरह यहाँ हम इसको देखकर लोग मोहताज हो जाते हैं, काश हमारे दिलों में ये तसव्वुर बैठ जाए कि हर वक्त हर लम्हे अल्लाह जल्ला जलालू की निगाह में है, अल्लाह तबारक वताला हमें देख रहे हैं, हमारी हर हरकत को देख रहे हैं, हर काम को देख रहे हैं। इन्नल्लाह बिमा तअमलून बसीर, अल्लाह तबारक वताला खूब अच्छी तरह नहीं देख रहा है जो कुछ तुम कर रहे हो। और भाई वो बेचारे तो कैमरे की मदद से देख रहे हैं, कैमरा तो वही चीज दिखा सकता है जो हाथ पांव कर रहे हो, लेकिन अल्लाह जल्ला जलालू सिर्फ तुम्हारे जाहिरी आमाल को नहीं देख रहा, तुम्हारे दिल में जो ख्यालात आ रहे हैं वो भी अल्लाह तबारक व तआला के इल्म में है। यालुमा तुकिन्नु सुदूरहुम वमा युलिनून, जो उनके सीनों में जो कुछ छुपा हुआ है अल्लाह ताला उसको, इन्नल्लाह अलीहुम बिज़ाति सुदूर, सीनों में छुपे हुए राजों को भी अल्लाह तबारक व तआला वाकिफ है। ख्यालात ही कभी पता है क्या ख्याल तुम्हारे दिल में आ रहा है, क्या गुमान कर रहे हो, उसमें जो गुनाह के गुमान है वो भी अल्लाह ताला के इल्म में आ रहा है। किसी के खिलाफ बदगुमानी कर रहे हो तो वो बदगुमानी का ख्याल भी पता है अल्लाह तबारक वताला। तो वो तो सिर्फ कैमरे की आंख जितनी चीजों को देख रही थी उसको देख रहे हैं, अल्लाह जल्ला जलालहू की निगरानी मुस्तकिल है, सीने में छुपे हुए राजों की भी अल्लाह जल्ला जलालहू को खबर है। तो मुझे ख्याल आया काश अल्लाह तबारक वताला अपने फज़्ल करम से हमारे दिलों में यह एहसास पैदा फरमा, हर लम्हे पैदा फरमा दे कि अल्लाह तबारक वताला मुझे देख रहा है। फिर अल्लाह तबारक व तआला की के देखने का जो एहसास है ये पैदा हो जाए, सारे दलिद्दर दूर हो जाए। अल्लाह हजरत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हुमा जो हजरत फारूक आजम के बेटे हैं, ये एक मतलब सफर में जा रहे थे तो रास्ते में जो खाने पीने का सामान खत्म हो गया, जो ज्यादा राह लेकर निकले थे वो खत्म हो गया। अपना होटलों का जमाना, रेस्टोरेंटों का जमाना कि जाके आदमी वहां जाके खाना खा ले, तो सहरा में आमतौर पर सफर होते थे। कुछ चारों तरफ निगाह दौड़ाई तो देखा तो एक चरवाहा था, वो बकरियां चरा रहा था। उससे जाकर कहा कि भाई मैं मुसाफिर हूँ, खाना खत्म हो गया है, भूख लगी हुई है, तुम्हारे पास बकरियां हैं, एक बकरी का दूध निकाल के मुझे दे दो। तो उसने कहा भाई मुझे आपसे हमदर्दी है, मैं जरूर दे देता, लेकिन मसला यह है कि बकरियां मेरी नहीं है, मेरे पास अमानत है, मालिकों ने अमानत के तौर पर दिया बकरियां चराने के लिए, तो इस वास्ते में मुझे हक हासिल नहीं है कि मैं इनके दूध निकाल के आपको दे दूं। हजरत अब्दुल्लाह बिन उमर ने उसको आजमाने के लिए ये कहा कि मैं तुम्हें एक ऐसी तरकीब बताता हूं कि जिसमें तुम्हारा भी फायदा मेरा भी फायदा, और वो ये है कि एक बकरी तुम मुझे बेच दो, मैं उसके पैसे दे दूंगा तुम्हें। तुम्हारा फायदा ये कि पैसे मिल जाएंगे, और मेरा फायदा ये कि बकरी मेरे साथ रहेगी सफर में, जहां जरूरत पेश आएगी दूध पी लूंगा, पी लिया करूंगा। तो आज रहा ये बात कि मालिक ने अगर पूछा कि भाई बकरी कहां गई, तो कहते ना भेड़िया खा गया बकरी को। भेड़िया खाते ही रहते हैं बकरियों को, कोई ऐसी बात नहीं है, वो तुम्हारी बात को यकीन कर लेगा, पैसे तुम्हारी जेब में आ जाएंगे, फायदा हो जाएगा। ये आजमाने के लिए हजरत अब्दुल्लाह बिन उमर ने उससे ये बात कही। देखो उसके जवाब में क्या कहता है। जो ही चरवाहे ने सुना कि तुम ये कह देना मालिक से कि भेड़िये ने बकरी को खा लिया, बेसाख्ता उसकी जबान पर यह जुमला आया, बाइन अल्लाह कि अल्लाह कहां गया। मालिक से कहकर मैं जान तो छुड़ा लूंगा, लेकिन अल्लाह तबारक बता रहा कहां, इसके पास क्या जवाब दूंगा, वो तो देख रहा है मुझे, तो मैं कैसे जवाब दे सकूंगा। फिर अब्दुल्लाह बिन उमर ने फरमाया कि जब तक तेरे जैसे इंसान दुनिया में मौजूद हैं, कोई किसी का हक वसूल नहीं कर सकता। तो यह है तसव्वुर, चरवाहे के दिल में ये बात बैठी हुई कि अल्लाह ताला मुझे देख रहा है, लिहाजा कोई धोखा, कोई फरेब करने का कोई तसव्वुर उसके दिल में नहीं आता। हजरत फारूक आजम ही का वाक्य लिखा है कि चक्कर लगाया करते थे फारूक आजम का, लगा लो मदीना मुनव्वरा में रात को देखते थे लोगों के हालात। एक दिन तहज्जुद की नमाज के बाद फजर से पहले चक्कर लगा रहे थे, तो एक घर के पास से गुजरे तो वहां आवाज सुनी अंदर कुछ बातों की, तो फारूक आजम ने ठहर गए क्या बात हो रही है। वैसे आम हालात में किसी दूसरे के घर की बात सुनना जायज नहीं है, आम हालात में कोई घर में क्या बात कर रहा है उसके लिए जायज नहीं है कि किसी इंसान के लिए कि वो कान लगा कर सुने, बड़ा सख्त गुनाह है। लेकिन जो अमीर है, हाकिम है, पूरे शहर का नहीं पूरे मुल्क का इंतजाम उसे करना है, उसके लिए बाद हालात में ये जायज हो जाता है कि वो देखे कि कोई फसाद की बात तो नहीं हो रही। तो वहां एक माँ अपनी बेटी से कह रही थी कि बेटी ये जो दूध निकला है जानवर से, इसमें दूध मिला दो, वो पानी मिला दो, पानी मिला के इसको बेचेंगे जरा ज्यादा हो जाएगा। तो बेटी ने कहा कि अम्मा जान, अमीरुल मोमिनीन का हुक्म आया है कि कोई दूध में या किसी चीज में मिलावट ना करे, तो इस बात से हमें नहीं करनी चाहिए। तो माँ कहने लगी कि बेटी अमीरुल मोमिनीन कहां तुझे यहां देख रहा है बैठ के रात के वक्त अंधेरे में, मिला के दूध फायदा हो जाएगा। तो बेटी ने जवाब दिया कि अम्मा जान, अगस्त्य बुलबुलिन को भी देख रहे, लेकिन बुलबुलिन का खुदा को देख रहा है। ज्यादा मैं ये काम नहीं करूं, अगर बुलबुलिन बाहर सुन रहे खड़े हुए, वापस तशरीफ ले गए। सुबह हुई तो मालूम कराया कि ये कौन है माँ बेटी, और फिर उस बेटी के लिए अपने बेटे से पैगाम दिया निकाह का, ये बेटी इस लायक है कि इसको अपने बेटे के निकाह में लाया जाए। पैगाम दिया, दोनों के दरमियान निकाह हुआ, और उन्हीं की नस्ल से हजरत उमर इब्न अब्दुल अजीज रहमतुल्लाह अलैह पैदा हुए, जो तीसरे खलीफे राशिद पैदा थे। तो उस बेटी के दिमाग में ये बात बैठी, अंधेरा है, तन्हाई है, कोई देख नहीं रहा, लेकिन मेरे अल्लाह देख रहा है। तो ये चीज जो है उनको गुनाह से, जुर्म से, नाइंसाफी से, धोखे से बचा रही। तो ये जो बात फरमाई नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने, कि अगर ये तसव्वुर हर वक्त ना जमा सको कि अल्लाह तबारक व तआला को देख रहे हो, तो कम अज कम ये तो जमाए रखो कि अल्लाह तबारक व तआला तुम्हें देख रहा है, हर वक्त देख रहा है, हर आन देख रहा है, हर लखलो हरकत को देख रहा है, हर कौल व फेल को देख रहा है। कोई चीज ऐसी नहीं है, मा याज़ुबु अहदुकुम मिथ़्क़ालु ज़र्रतिन फ़िल समावाति वला फ़िल अर्ज़, कोई चीज जर्रा बराबर उसके इल्म से बख्शी नहीं, उसको वो सबको देख रहा है। ये तसव्वुर पे बात, ये बैठ गया तो फिर देखो जिंदगी कितनी पुरसकून, कितनी पुरआफियत, गुनाहों से पाक, जरायम से खाली, ना इंसाफियों से मुबर्रा हो जाती है। तो एहसान जो है, जिसकी तारीफ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम यहाँ फरमाई, ये इबादत है, जो बरावास्ता इबादत है उनके अंदर तो है ही, लेकिन सारी जिंदगी में, जिंदगी के हर मरहले में, हर काम में इसकी जरूरत है। अल्लाह तबारक व तआला को देख, अल्लाह तआला मुझे देख रहा है। हमारे हजरत आरिफी सल्लल्लाहु तआला अलैहि वसल्लम, अल्लाह तआला उनके दर्जात बुलंद फरमाए, एक दिन फरमाने लगे कि कुछ दिन हुए मेरे पास एक साहब आए थे और आकर मुझसे कहने लगे कि हजरत अल्हम्दुलिल्लाह मुझे एहसान का दर्जा हासिल हो गया, एहसान का दर्जा हासिल हो गया, वही एहसान जिसका जिक्र इस हदीस में हो रहा है। तो हजरत ने फरमाया कि भाई बहुत मुबारक हो, अल्लाह तबारक व तआला मुबारक फरमाए, तो बड़ी नेमत है, एहसान का दर्जा हासिल हो गया। लेकिन ये बताओ कि ये एहसान का दर्जा सिर्फ नमाज ही में हासिल हुआ या नमाज के बाहर भी हुआ, जब बीवी बच्चों से मामलात करते हो तो उसमें भी हासिल हुआ? तो वो कहने लगे हजरत बीवी बच्चों से क्या ताल्लुक उसका, ये तो इबादत के साथ है कि जब इबादत कर रहा हो आदमी तो उस वक्त अल्ताबुद अल्लाह कान का तरा फिल्म तक उन तरा पहना हुआ रात, तो बीवी बच्चों से और दुनिया के और कामों से क्या ताल्लुक उसका? हजरत ने फरमाया कि नहीं, उससे भी ताल्लुक है। जब बीवी से मामलात हो रहे हो, बच्चों से हो रहे हो, अजनबियों से हो रहे हो, बहन भाइयों से हो रहा हो, दोस्त अहबाब से हो रहा हो, उस वक्त भी एहसान की जरूरत है कि अल्लाह मुझे देख रहा है, मैं जो काम करने जा रहा हूँ अल्लाह तबारक व तआला की निगरानी में हूँ, जो बात कहने जा रहा हूँ अल्लाह तआला की निगरानी में हूँ, जो लफ्ज मुंह से निकाल रहा हूँ अल्लाह तआला उसको सुन रहा है। ये हर वक्त है, ये सिर्फ नमाज के साथ खास नहीं है, हर वक्त के लिए है। और जब अल्लाह तबारक व तआला ये नेमत अता फरमा देते हैं तो वाकया यही है कि फिर हर काम अल्लाह तबारक व तआला के बताए हुए तरीके के मुताबिक होता है। किसी से बातचीत हो रही है तो वो भी अल्लाह तबारक व तआला की बताई हुई हुदूद के अंदर होगी, बाहर नहीं होगी। बल्कि जब ये और दर्जा तरक्की कर जाता है, अल्लाह तबारक व तआला अपने रहमत से, अपने फज़ल करम से हम सबको अता फरमा दे, तो सिर्फ इतना ही नहीं कि तसव्वुर ये रहे कि मुझे अल्लाह देख रहा है, बल्कि साथ साथ हर काम को अल्लाह ही के लिए انجام دینے کا بھی تصور ہوتا ہے، یہ کام میں اللہ ہی کے لیے کر رہا ہوں. جی بچوں سے اگر آدمی کوئی خوش طبعی کی بات کرتا ہے تو اس وقت کی اس لیے کرتا ہے کہ اللہ تبارک و تعالیٰ نے حکم دیا ہے کہ بھائی خوش طبعی کا معاملہ کیا کرو، ان کے ساتھ حسن سلوک کیا کرو، اس لیے کرتا ہے. ایک حضرت حکیم الامت صلی اللہ تعالیٰ علیہ وسلم نے ایک اپنے مواز میں یہ بات فرمائی، بڑی عجیب و غریب بات ہے. کبھی کبھی مجھے دل میں یہ سوال پیدا ہوا کرتا تھا کہ حضور نبی کریم سرورت عالم صلی اللہ علیہ وسلم کے بارے میں احادیث میں آتا ہے کہ آپ جب گھر میں تشریف لاتے تھے تو ازواج مطہرات کے ساتھ کھلے ملے رہتے تھے، گھر کا کام بھی کر رہے، گھر کے کام میں اپنی خواتین کا ہاتھ بھی بتا رہے، بکری کا دودھ بھی خود دو رہے، اپنے کپڑوں کا بھی خود دھو رہے ہیں، اور جو ہے کپڑے اگر پھٹ گئے تو اس کو چھینے کے اندر بھی خود بھی چھی لیتے تھے. اب یہ سارے کام آپ انجام دیتے تھے. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے کسی نے پوچھا کہ جب آپ تشریف لاتے ہیں گھر میں تو آپ کا کیا معمول ہوتا ہے؟ پوچھنے والے نے یہ سوچ کر معلوم کیا تھا کہ شاید گھر میں جا کر بھی آپ مصلی بچھا کر اور زیادہ کو نماز اور ذکر وغیرہ میں مصروف رہتے ہوں گے. حضرت عائشہ نے فرمایا کہ نہیں، جب گھر میں تشریف لاتے ہیں تو اسی طرح ہمارے ساتھ معاملہ فرماتے ہیں جیسے کہ تم اپنے گھر والوں کے ساتھ کرتے ہو. تو یہ سب کر رہے ہیں، اور اتنا ہی نہیں، اپنے اہلیہ، اپنی مولیہ مطہرہ حضرت عائشہ رضی اللہ تعالی عنہا کو وہاں کچھ حبشی آ گئے تھے، وہ کرتب دکھا رہے تھے نظر بازی کے، حضرت عائشہ سے کہا تو تمہیں دیکھنے کا شاید دیکھو گی، لے کے کھڑے ہو گئے آپ. حضرت عائشہ یہاں کھڑی ہو گئی پیچھے، اور آپ کے مبارک کندھوں کے اوپر سے وہ ان کے کرتب دیکھے، وہ دکھا رہے ہیں. حضرت عائشہ کو رات کے وقت میں عورتوں کا قصہ سنا رہے ہیں کہ 11 عورتیں تھیں، انہوں نے آپس میں یہ مشورہ کیا تھا کہ ہر ایک عورت جو ہے اپنے اپنے شوہر کا حال بتائے، شوہر کی اس کا شوہر کیسا ہے اس کی سب بیان کرے. تو بڑی خوشی و بلی عورتیں تھیں، ہر ایک نے ایک ایک جملے میں اپنے شوہر کا حال بتایا کہ یہ میرا شوہر ایسا ہے، کسی نے تعریف کی، کسی نے برائی کی. یہ سارا قصہ حضرت عائشہ کو سنا رہے رات کے وقت. حضرت فرماتے ہیں کہ مجھے تعجب ہوا کرتا تھا کہ جس ذات کا ہر وقت اللہ جل جلالہ سے براہ راست رشتہ جڑا ہوا ہے، وہی نازل ہو رہی ہے، فرشتے آ رہے ہیں، اللہ کا کلام اتر رہا ہے، اللہ تبارک و تعالیٰ کے ساتھ ہر وقت حضوری کا عالم ہے، وہ کیسے اس قسم کے کاموں پر قادر ہو جاتے ہیں؟ جب دو بچوں کے ساتھ بھی اسی طرح ہنس بول رہے ہیں، خوش طبعی کی باتیں کر رہے ہیں جیسے دنیا والے کرتے ہیں، کیسے آپ قادر ہو جاتے ہیں؟ تو بعد میں فرمایا کہ در حقیقت دیکھنے میں تو یوں لگتا ہے کہ حضور بھی وہی کام کر رہے ہیں جو کام آدمی کرتا ہے اپنے بیوی بچوں کے ساتھ، گھر والوں کے ساتھ، لیکن دونوں میں زمین و آسمان کا فرق ہے. ہم اور آپ جو کرتے ہیں وہ اپنے نفس کی لذت کے لیے کرتے ہیں، اپنی نفسانی خواہشات کو پورا کرنے کے لیے کرتے ہیں، اور سرکار دو عالم صلی اللہ علیہ وسلم جو کچھ کرتے تھے وہ در حقیقت اللہ تبارک و تعالیٰ کے نے جو حق عائد کیا ہے ذمے، اس حق کی ادائیگی کے لیے اللہ ہی کی رضا کے لیے کرتے ہیں. اگر بیوی کو کرتب دکھا رہے ہیں تو وہ بھی اللہ ہی کے لیے دکھا رہے ہیں، اللہ جل جلالہ کی حکم کی تعمیل میں دکھا رہے ہیں. اگر قصہ سنا رہے ہیں تو وہ بھی اللہ تبارک و تعالیٰ کا حکم کی تعمیل میں سنا رہے ہیں. اپنی نفسانی خواہش جو ہے وہ اس کا بنیادی محرک نہیں ہے، بلکہ بنیادی محرک اللہ تبارک و تعالیٰ کے حکم کی تعمیل ہے. تو اس وقت حضرت فرماتے ہیں کہ یہ خیال دل میں آیا، اور میں سوچا کہ کیا ایسا ہو سکتا ہے کہ ایک آدمی کا ہر وقت اللہ تبارک و تعالیٰ سے تعلق بھی جڑا ہوا ہو، और साथ साथ वो दुनिया में बिल्कुल आम इंसानों की तरह भी रहता हो। तो फरमाया कुछ दिनों के बाद अल्हम्दुलिल्लाह अंदाजा हो गया कि अल्हम्दुलिल्लाह ऐसा हो सकता है और इसकी ऐसा हो सकता है कि आदमी अल्लाह ताला के साथ ताल्लुक मजबूत है और साथ साथ देखने में ऐसे ही लग रहा है जैसे आम आदमी काम कर रहे हैं, लेकिन फर्क यह है कि वो जो भी काम कर रहा है वो अल्लाह तबारक व तआला के लिए कर रहा है, अल्लाह ताला से मोहब्बत की वजह से कर रहा है, अल्लाह ताला के हुक्म की तामील में कर रहा है। एक मतलब हजरत ने खुद अपना वाकया अजीब सुनाया जिससे हजरत के मकाम का भी कुछ थोड़ा बहुत अंदाजा होता है। ये हजरत हकीम उम्मत मौलाना थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि एक मर्तबा मैंने अपनी अहलिया से कहा कि किसी बात पर उन्होंने कुछ जैसे मियां बीवी के दरमियान कभी ना कभी कुछ ना कुछ रंजिश भी हो जाती है तो वो हो गई होगी उनसे ऐसी बात जिससे थोड़ी बहुत रंजिश हो गई। तो फरमाने लगे तो मैंने अपनी अहलिया से कहा कि बीवी क्या मैं तुम्हारे सारे हुकूक अदा नहीं करता, मतलब जितने हुकूक होते हैं भाई नफका है दिलदारी है बातचीत है मेलजोल है सभी कुछ करता हूँ तुम्हारा सारे हुकूक अदा नहीं करता, फिर भी तुम बार औकात रंजीदा हो जाती हो, फिर भी तुम बार औकात रंज करती हो तो क्यों रंज करती हो। तो उस पर अहलिया ने अजीब बात सुन कहने लगी कि आप हक तो सारे अदा करते हैं मेरे अल्हम्दुलिल्लाह और सारे ही काम करते हैं लेकिन मेरे लिए नहीं करते, अल्लाह के लिए करते हैं, मेरे लिए ही करते हैं, मेरी मोहब्बत में नहीं करते, अल्लाह के डर से करते हैं, अल्लाह की मोहब्बत में करते, तो मेरी मोहब्बत में तो कुछ नहीं करते। अब देखो उनको पूरा अंदाजा हो गया कि ये सारा काम जो है ये कहीं और से आ रहा है, तो कहने लगी कि मुझे किसी शिकायत किया कि मेरे साथ तो मोहब्बत की वजह से कुछ नहीं करते आप। तो उस पर मैंने अर्ज किया हजरत तर्दीद नहीं फरमाई, हजरत तर्दीद नहीं फरमाई, जवाब में कहा मैंने ये कहा कि बीवी अगर मैं तुम्हारी मोहब्बत की वजह से करता तो मोहब्बत तो आनी जानी चीज है, कभी ज्यादा मोहब्बत हो गई कभी कम हो गई, कभी किसी मोहब्बत में इजाफा हो गया कभी कमी हो गई, तो मैं यकसा मामला तुम्हारे साथ ना रहता, जब भी मोहब्बत का जोश होता तो बहुत तुम्हारी दिलदारी करता और मोहब्बत में कमी हो जाती तो दिलदारी में भी कमी आ जाती, लेकिन अब तो क्योंकि मैं अल्लाह तबारक व तआला की वजह से करता हूँ इस वास्ते कभी फर्क नहीं आएगा, इसमें कभी फर्क नहीं आएगा, जितना जो अब दिलदारी करता हूँ हमेशा ऐसी रहेगी इंशाल्लाह कभी फर्क नहीं आएगा। ये क्या मकाम है अल्लाह तबारक व तआला हम सबको अता फरमा दे अपने रहमत। तो अब ये कि जो कुछ कर रहे हैं दरहकीकत वो अल्लाह तबारक व तआला का हक अदा करने के लिए कर रहे हैं, बंदे का हक भी इसलिए कि अल्लाह का हक है, बंदे का हक भी, बंदा क्या है, बंदा क्या चीज है, बंदे का हक भी तो अल्लाह ही के हुक्म से वाजिब हुआ, इस वास्ते जो कर रहे हैं वो अल्लाह के लिए कर रहे हैं। तो ये अल्लाह तबारक व तआला अपनी रहमत से ये अता फरमा दे कि ये क्या हो रहा है कि जीव बच्चे बच्चों के साथ भी जब मामलात हो रहे हैं तो जहन में ये तसव्वुर है कि अल्लाह मुझे देख रहा है और मुझे अल्लाह के लिए काम करना चाहिए, तो यह है एहसान। तो हमारे हजरत ने फरमाया कि एहसान से भी इबादत में नहीं होता, जीव बच्चों के साथ भी होता है और हर जगह होता है। जब ये बात पैदा हो जाए कि अल्लाह ताला मुझे देख रहा है तो फिर निगाह ऐसे अच्छी बातों की तरफ जाने लगती है और इंसान के तर्ज अमल पर इस तरह बहुत सर अंदाज होती है कि हैरानी हो जाए। अब हमारे हजरत वाला हजरत रहमतुल्लाह के दर्जात बुलंद फरमाए, उनका हाल यह था कि जितना उनके यहाँ तालीम थी हुकूकुल इबाद की अदायगी की जितनी अहमियत थी कि छोटी छोटी बातों पर तवज्जो خود بھی ہوتی اور اپنے متعلقین کو بھی دلایا کرتی کہ بھائی کہیں ایسا نہ ہو کہ کسی کے حق میں ذرہ برابر کمی آ جائے. یہ حقوق العباد کی ادائیگی بھی تو اسی وجہ سے کہ اللہ تعالیٰ دیکھ رہا ہے کہ کسی بندے کا حق ضائع نہ ہو جائے. ایک مرتبہ ایسا ہوا کہ حضرت کہیں سفر میں جا رہے تھے تو ایک اسٹیشن پہ رات کے وقت میں ریلوے اسٹیشن تھا تو وہاں پتہ نہیں بے وقت پہنچ گئے حضرت, جبکہ کوئی گاڑی کے آنے جانے کا وقت نہیں تھا اور اندھیرا تھا. تو اب سردی تھا, کوئی بیٹھنے کی جگہ نہیں, کوئی بس سردی سے بچاؤ کا انتظام نہیں. تو وہاں جو گارڈ تھا اس نے کہا جی سردی بہت زیادہ ہے, آپ یہاں ایک گودام ہے سامان کا اس کے اندر آ کے بیٹھ جائیں, ذرا سردی سے بچاؤ ہو جائے. تو حضرت نے فرمایا کہ اچھی بات ہے چلو گودام ہے وہاں بیٹھ جائیں. بیٹھ گئے. تھوڑی دیر میں وہ گارڈ جو ہے وہ لالٹین لے کے آیا, کیونکہ اندھیرا تھا, لالٹین لے کے آیا کہ حضرت جی آپ بیٹھے ہیں یہاں پر تو لالٹین جلا لیں تاکہ روشنی ہو جائے. حضرت نے فوراً فرمایا کہ بھائی نہ لالٹین نہیں, کیونکہ لالٹین جو ہے یہ ریلوے کے محکمے کی لالٹین ہے اور اس میں تیل بھی آپ نے جو ڈالا وہ ریلوے کے محکمے کا ڈالا, تو یہاں یہ جو ہے اس کام کے لیے نہیں کہ کوئی اچانک کوئی آدمی آ جائے اور اس کے لیے روشنی کر دی جائے. یہ تو جب ریل آتی ہے اس میں جلائی جاتی ہے, خاص اوقات میں جلائی جاتی ہے. تو یہ میں جتنی دیر اس کو استعمال کروں گا اس کا تیل جلے گا تو اس کا مجھے حق نہیں ہے استعمال کرنے کا, واپس لے. اندھیرے میں رات گزاری اور لالٹین ریلوے کی استعمال لی, کیوں نہیں کی؟ اللہ دیکھ رہا ہے کہ یہ چیز جو میں استعمال کر رہا ہوں یہ میری ملکیت نہیں ہے, اور جب میری ملکیت نہیں ہے تو میرے لیے استعمال کرنا بھی جائز نہیں, حلال نہیں, تو میں اس کو استعمال نہیں کر سکتا. یہ کانٹا لگا ہوا ہے ہر وقت دل میں کہ کوئی کام اللہ تبارک و تعالیٰ کے حکم کے خلاف نہ ہو جائے. اگر کیا بڑی بڑا اہتمام تھا یہ ریلوے کے قواعد کا, صبح ریل میں سفر کرے آدمی تو سامان جو ہے جتنا ساتھ لے جانے کی اجازت ہے اس سے زیادہ بالکل نہ ہو. تو پہلے بھی سنایا تھا آپ کو واقعہ کہ وہ گنے لا رہے تھے حضرت ایک جگہ, گنوں کا گٹھر تھا تو لا کے وہ بک کرانے چلے گئے وہاں, تو بھائی اس کا سامان وزن زیادہ ہے تو پیسے اس کے ادا کر دوں. تو گارڈ نے دیکھ کے کہا کہ آپ جائیے بھی کوئی مسئلہ نہیں ہے, لے جائیے آپ ویسے ہی بیٹھ جائیے گاڑی لے کر. حضرت نے کہا بھائی یہ قانون کے خلاف ہے پیسے. چلو کیا کیسا قانون, آپ جائیے بیٹھیے کوئی آپ کو نہیں پوچھے گا. بھائی وہاں پکڑ لیا مجھے تو پھر کوئی نہیں پکڑے گا, میں گارڈ سے کہہ دیتا ہوں جو ساتھ جا رہا ہے. اس نے کہا بھائی یہ گارڈ کہاں تک جائے گا؟ اس نے کہا جی کھلا جگہ تک, جو اس کے آگے کیا ہوگا اسے آگے گارڈ سے کہہ دے گا وہ کہاں تک جائے گا. کہ جہاں آپ جا رہے ہیں کانپور وہیں پر اتر جائے گا, وہاں تک جائے گا. بھائی کانپور میں کیا ہوگا کہ وہ نیچے اتر کے گارڈ سے کہہ دے گا. تو اس کے بعد کیا ہوگا؟ سر جی اس کے بعد کیا ہوتا, آپ جائیے اپنے گھر جا کے جہاں جا رہے ہو لے کے چلے جائیے گا. تو حضرت نے فرمایا کہ نہیں, اس کے بعد بھی ایک گارڈ کے سامنے پیش ہونا ہے. وہاں اگر سوال آ گیا کہ یہ اللہ تعالیٰ جب مجھ سے پوچھیں گے کہ تم بغیر کرایہ ادا کیے گنے لے گئے تھے, تو میرے پاس کیا جواب ہوگا؟ اس کو بتاؤ کیا حال ہے, کوئی جواب نہیں تھا اس کے پاس. تو ساری زندگی اس ان چیزوں کا اہتمام, یہ کس وجہ سے کہ جاننا کا ترا فلم تکن ترا پہننا ہو جا رہا, وہ دیکھ رہا ہے. حضرت کے حالات میں لکھا ہے کہ ایک مرتبہ حضرت نے, کیونکہ یہ بہت اہتمام تھا نا ان باتوں کا, तो हजरत ने बाकायदा रेलवे के कवायद की किताब मंगवा के इसमें रेलवे के कवायद लिखे गए तो कितनी उम्र का बच्चा जो है उसको आधा टिकट लगता है, कितने का पूरा लगता है, कितना सामान ले जा सकते हैं, कितना नहीं ले जा सकते, वो सारी कवायद रेलवे के। अब वो थे अंग्रेजी, हजरत अंग्रेजी नहीं जानते थे, तो किसी से बाकायदा बुला के एक आदमी को कहा कि भाई इसका तर्जमा करके मुझे बताओ। मैं वो तर्जमा बता रहे हैं और हजरत लिख रहे हैं फायदे। तो एक साहब बहुत दिनों से हजरत की तारीफ सुन रहे थे कि भाई बड़े दरवेश हैं, बुजुर्ग हैं और बड़े सूफी हैं, बड़े वलीउल्लाह हैं, अल्लाह तबारक व तआला के बड़े मुकर्रम बंदे हैं। तो वो कहीं से सफर कर कर आके उसी वक्त खाना वन पहुंचा और हजरत के पास आके बैठा। तो वहां हजरत उस वक्त ये काम कर रहे थे, रेलवे के कवायद जो है वो अंग्रेजी वाला पढ़ के हजरत को बता रहा था, हजरत उसको लिख रहे थे तर्जमा उसका अपने पास कापी में, ताकि महफूज रहे कि भाई किस वक्त क्या कायदा होता, वो लिख रहे थे। वो थोड़ी देर बैठा रहा वहां हजरत के पास, और जब देखा कि ये सिलसिला लंबा ही चल रहा है और तो रेलवे के कवायद लिखे जा रहे हैं, तो बाहर जाकर किसी से कहने लगा कि भाई हम तो सुन के आए थे बड़े दरवेश हैं, बड़े अल्लाह वाले हैं, यहाँ तो रेलवे के कायदे हो रहे हैं, रेलवे के कवायद की पढ़ाई हो रही है, उसका तर्जमा हो रहा है, उसको लिखा जा रहा है, तो हम तो रेलवे कवायद सीखने तो नहीं आए थे यहाँ पे, हम तो अल्लाह ताला की मुकर्रम बंदे सुन के आए थे। वो दिमाग में ये सवाल करने लगा। तो हजरत ने फरमाया कि फिर वो अल्लाह का बंदा ये समझता था कि बस अल्लाह ताला के तकर्रुब का काम तो यही है, जिक्र करता रहे आदमी, तस्बीह करता रहे और नमाजें पढ़ता रहे और इबादत जो जाहिर इबादत है वो करता रहे। अरे ये भी तो अल्लाह के तकर्रुब का काम है, ये कोई काम हराम ना हो, नाजायज ना हो, हुदूद से मुतजाविज ना हो, आदमी जिससे जिस इदारे से मामला करे तो उस इदारे के कवायद के मुताबिक अंजाम दे। अच्छा ये वो जमाना है जबकि बहुत से हजरात ने ये ऐलान कर रखा था, सियासी तौर पर उस जमाने में तहरीक चल रही थी ना अंग्रेज के खिलाफ, तो बहुत से लोगों ने ये कह रखा था कि भाई अंग्रेज के कानून को कोई उसकी अंग्रेज के कानून की कोई पाबंदी लाजमी नहीं है, अंग्रेज हमारे ऊपर मुसल्लत है, हम इसके कानून की पाबंदी नहीं करते। तो इस वास्ते लोगों ने ये भी कह रखा था बे टिकट सफर करो रेलों में और जो है सामान जितना चाहो ले जाओ, ये सारी बातें हुआ करती थी। तो हजरत ये फरमाते थे कि भाई अव्वल तो ये मतलब नहीं है कि काफिर का माल हलाल हो गया, बल्कि दूसरी बात यह कि रेलवे से जो मामला होता है उसका हुकूमत का इजारा हो या गैर हुकूमत का हो, लेकिन रेलवे का जो मामला है वो इजारा है, अक़्द इजारा है, तुमने किराए पर लिया है जगह, किराए पर लिया है रेल के अंदर, तो एक वादे के तहत लिया है, उस वादे के खिलाफ वर्जी करोगे तो गुनाह होगा। और उसी मौके पर हजरत ने यह भी फरमाया कि भाई किसी काफिर की भी हक तल्फी जायज नहीं है इस्लाम में, किसी काफिर की हक तल्फी जायज नहीं है, बल्कि एक मौके पर हजरत ने यह भी इरशाद फरमाया कि मुसलमान की हक तल्फी से ज्यादा बुरा है काफिर की हक तल्फी का। क्यों? इसलिए कि जिसकी हमसल्फी की जाती है अल्लाह ताला उसको नेकियां देते हैं हमसल्फी करने वाले की, तो कहते भाई अगर नेकियां आपकी देनी है तो किसी मुसलमान को दो, अगर नेकियां देनी ही ठहरी अपनी तो मुसलमान को दो, काफिर को क्यों दो नेकियां। तो इसलिए अगर फरमाते थे कि मुसलमान की हमसल्फी जो है वो उससे ज्यादा है, बुरी बात है काफिर की हमसल्फी करना। तो ये सब अक्सर किया, इस बात से हजरत फरमाते थे कि हराम है और नाजायज है, इतनी एहतियात फरमाया करते थे। बल्कि मैंने मोतबर हजरात से सुना कि हजरत के एक खलीफा थे, हजरत उनको खिलाफत दे दी, اپنا خلیفہ بنا لیا تھا. وہ ایک مرتبہ حضرت کی خدمت میں آئے, اپنا چھوٹا بچہ ساتھ لے کر آئے تھے, تو آ کر سلام کیا, دعا کی, درخواست کی, اور اپنے بیٹے سے بھی تعارف کرایا گیا کہ بچہ ہے میں ساتھ لے کر آیا ہوں, سوچا ہے آپ کی خدمت صحبت اس کو نصیب ہو جائے, آپ کی دعائیں مل جائیں, تو دعا فرما دیجئے اس کے سر پہ ہاتھ پھیر دیجئے. خیر حضرت نے دعا فرمائی, پھر فوراً پوچھا کیوں بھائی ریل سے آئے تھے؟ جی. کتنی عمر ہے اس کی؟ مجھے 13 سال ہے. ٹکٹ پورا لیا تھا یا آدھا لیا تھا؟ ٹکٹ پورا لیا تھا یا آدھا لیا تھا؟ انہوں نے کہا حضرت آدھا لیا تھا. آدھا کیوں لیا تھا؟ 12 سال کے بعد تو ٹکٹ پورا لگتا ہے, آدھا کیوں لیا؟ کہا حضرت بس یہ ہے تو 13 سال کا, مگر دیکھنے میں بالکل 12 سال سے بھی کم کا لگتا ہے. تو حضرت نے فرمایا کہ انا للہ وانا الیہ راجعون, آپ کو طریق اور تصوف کی ہوا تک نہیں لگی آپ کو, لہذا مجھ سے غلطی ہوئی, میں آپ سے خلافت سلب کرتا ہوں. اس بات پر خلافت سلب کروں کہ اتنا تمہیں احتیاط نہیں ہے, ایسا اطمینان نہیں ہے کہ جو فائدے کے مطابق جو جتنے پیسے خرچ کرنے چاہیے اس سے پیسے بچا لیے تم نے اور فنکشن بھی. یہ سب احسان ہے, احسان صرف نمازی میں نہیں ہے, ہر جگہ ہے, ہر مرحلے پر ہے زندگی کے, ہر عمل کے اندر ہے کہ آدمی یہ پتا رہے کہ تمہیں تمہاری نگرانی ہو رہی ہے. ان اللہ بما تعملون بصیر, اللہ تبارک و تعالیٰ تمہارے ہر عمل کو دیکھ رہا ہے. زبان سے منہ سے بات نکالو تو پتا ہو کہ سن رہا ہے سننے والا, ریکارڈ ہو رہا ہے. کوئی جملہ کوئی لفظ حدود سے متجاوز زبان سے نہ نکلے, کوئی عمل حدود سے متجاوز نہ ہو. یہ ساری باتیں ہیں احسان. تو ہمارے حضرت نے جیسا فرمایا کہ صرف یہ نہیں کہ نماز میں احسان ہو گیا اور عبادت و ذکر میں احسان کا مرتبہ حاصل ہو گیا, اس کو اپنی عام ساری زندگی کے اندر اس کو اپنا سیوا بنانا ہے کہ اللہ تعالیٰ مجھے دیکھ رہا ہے, ہر عمل پر دیکھ رہا ہے. اب کیسے ہو یہ عمل کہ آدمی کو یہ دھیان رہے کہ اللہ تبارک و تعالیٰ مجھے دیکھ رہا ہے؟ تو ہمارے حضرات صوفیاء کرام نے اس کا طریقہ تجویز فرمایا ہے کہ جیسا میں نے پچھلی مجلس میں بھی عرض کیا تھا کہ اس قسم کے ہر کام کے لیے کچھ مشق کی ضرورت ہو. دیکھو بھائی, کوئی بھی کام دنیا میں بغیر کچھ کیے حاصل نہیں ہوتا, گھر بیٹھے ہاتھ پر ہاتھ رکھے نہیں حاصل ہوتا, کچھ نہ کچھ کرنا پڑتا ہے. تو مشق ہوتی ہے اس کی کہ اللہ تبارک و تعالیٰ مجھے دیکھ رہا ہے, اور اس کے لیے مراقبہ احسان صوفیاء کرام کراتے ہیں. مراقبہ احسان, مراقبہ کے معنی دھیان لگانا, اس بات کا دھیان لگانا کہ اللہ تعالیٰ مجھے دیکھ رہا ہے, یہ مراقبہ کراتے ہیں صوفیاء کرام. تو تھوڑی دیر 5-7 منٹ 10 منٹ نکالو اور اس میں تنہائی میں بیٹھ کر یہ تصور جماؤ کہ اللہ تبارک و تعالیٰ مجھے دیکھ رہا ہے, اللہ تعالیٰ مجھے دیکھ رہا ہے, اللہ تعالیٰ مجھے دیکھ رہا ہے, اللہ تعالیٰ مجھے دیکھ رہا ہے. مستقل یہ ذہن میں یہ باتیں جماؤ. تو یہ مشق جب کچھ دن مسلسل انسان کرتا ہے تو پھر یہ تصور خود بخود انسان کی زندگی میں آنے لگتا ہے. آپ اگر دیکھو جتنی بے اعتدالیاں ہوتی ہیں ہم سے, اس کا اصل سبب یہی ہے کہ اللہ تبارک و تعالیٰ کا دھیان اس وقت دل سے ہٹ گیا. اگر ہوتا تو یہ بے اعتدالی نہ ہوتی. تو اس کو جمانے کے لیے تھوڑی سی مشق کرنے کی ضرورت ہوتی ہے, مراقبہ احسان اس کو کہتے ہیں صوفیاء کرام. خانقاہوں میں پہلے یہ کام جو ہوتے تھے ان میں ایک اہم کام یہ ہوتا تھا کہ کچھ دیر بیٹھ کے یہ تصور جمائے اللہ تعالیٰ ہر چیز کو دیکھ رہا ہے، یہ مسلسل رٹ لگاتا آدمی تو رکھتا رکھتا پھر وہ اس کی زندگی کے اندر بھی آنا شروع ہو جاتا ہے. تو بڑا ایک تو کچھ دیر ایسا بھی کیا جائے اور پھر چلتے پھرتے اٹھتے بیٹھتے اللہ تبارک و تعالیٰ کا جب ذکر کرتے رہو، ذکر کرو اللہ تبارک و تعالیٰ، سبحان اللہ الحمد للہ لا الہ الا اللہ اللہ اکبر، یہ سارے اذکار جو ہیں در حقیقت یہ اگر جتنا اس کا کی کثرت کی جائے گی اتنا ہی یہ تصور دل میں ان شاء اللہ تعالیٰ بیٹھے گا. یا ایھا الذین آمنوا اذکروا اللہ ذکرا کثیرا وسبحوه بکرۃ واصیلا، اللہ کا کثرت سے ذکر کرو اور اللہ کی صبح شام تسبیح کرو. تو چلتے پھرتے اٹھتے بیٹھتے یہ بات ہے. حدیث میں آتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم سے کسی نے پوچھا کہ رسول اللہ سب سے افضل عمل کیا ہے، تو آپ نے فرمایا کہ ان یکون لسانوں کا رطبم بذکر اللہ، یہ عمل سب سے افضل ہے کہ تمہاری زبان ہر وقت اللہ کے ذکر سے تر رہے، یعنی زبان پر کوئی نہ کوئی ذکر رہے. گھر سے نکلے ہیں کام کرنے کے لیے تو عادت ڈالیں کہ زبان پر کچھ نہ کچھ ذکر رہے، سبحان اللہ ہو، الحمدللہ ہو، درود شریف ہو، استغفار ہو، اللہ تعالیٰ میرے ساتھ ہے، یہ اس کا ورد ہو، اللہ معنا، اللہ معنا، اللہ معنا، یہ اس کا ذکر ہو، زبان پر بھی ہو دل میں بھی. اس کی عادت ڈالنے سے ہوتا ہے. جیسے میں نے کہا کوئی کام بغیر محنت کے اور کچھ کام کیے بغیر نہیں حاصل ہوتا، لہٰذا تھوڑی سی محنت کرنی پڑتی ہے، تصور کرنا پڑتا ہے. اور دوسری بات یہ ہے کہ ایسے لوگوں کی صحبت آدمی اختیار کرے کہ جو اللہ والے ہیں، جن کے دل میں اللہ تعالیٰ کی یاد بیٹھی ہوئی ہے، تو ان کی صحبت میں آدمی رہتا ہے، اس صحبت سے بھی وہ تصور اور وہ اللہ تبارک و تعالیٰ کی یاد انسان کے دل کی طرف منتقل ہوتی ہے. اس کی کوشش کرے کہ اپنی صحبت اچھی کرے، ایسے لوگوں کے ساتھ اٹھے بیٹھے کہ جو اللہ کو یاد رکھنے والے ہوں. بس یہ طریقہ ہے اس کا جو نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، ان تعبد اللہ کانک تراہ فان لم تکن تراہ فانہ یرا، اللہ کی ایسی عبادت کرو جیسے اس کو دیکھ رہے ہو، اگر اس کو نہیں دیکھ رہے تو کم از کم یہ کہ وہ تمہیں دیکھ رہا ہے. اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے اپنے رحمت سے ہم سب کو اس کی توفیق عطا فرما دے اور اس کی اہتمام دل میں اہمیت پیدا فرما دے. اہمیت پیدا ہوگی تو اللہ تبارک و تعالیٰ کی رحمت سے اس کی طرف قدم بڑھانے کا بھی جذبہ پیدا ہوگا اور پھر اللہ تعالیٰ کی طرف سے مدد بھی ہوگی. اللہ تعالیٰ اپنے رحمت سے اس کی اہمیت بھی پیدا فرمائے اور اس کی حقیقت بھی ہم کو عطا فرمائے. دعا فرمانے، اللهم صل على سيدنا مولانا محمد وعلى آل محمد كما صليت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد. اللهم صل على سيدنا مولانا محمد وعلى آل محمد كما صليت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد. اللهم صل على سيدنا مولانا محمد وعلى آل محمد كما صليت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم انا نسألك التوفيق لمحابك من الأعمال وصدق التوكل عليك وحسن الظن بك. اللهم افتح مسامع قلوبنا لذكرك، اللهم افتح مسامع قلوبنا لذكرك وارزقنا طاعتك وطاعة رسولك وعملا بكتابك. اللهم اجعلنا نخشاك كأننا نراك ابدا حتى نلقاك واسعدنا بتقواك ولا تسقنا بمعصيتك. اللهم وفقنا لما تحب وترضى من القول والفعل والعمل والنية والهدي، انك على كل شيء قدير. اللهم انك سألتنا من أنفسنا ما لا نملك الا به فاعطنا منها ما يرضيك عنا يا ارحم الراحمين. اللهم افتح اقفال قلوبنا بذكرك، اللهم افتح اقفال قلوبنا بذكرك، اللهم افتح اقفال قلوبنا بذكرك. اللهم اهدنا وسددنا وقنا شرور انفسنا يا ارحم الراحمين. یا احمد رحمین اپنے فضل و کرم اپنے عمل سے ہمارے تمام گناہوں کو معاف فرما دے. یا اللہ ہمارے تمام چھوٹے بڑے اگلے پچھلے خفیہ علانیہ ہر طرح کے گناہوں کو معاف فرما. یا اللہ ہمارے اعمال و اخلاق کی اصلاح فرما دے. یا اللہ اپنے رحمت سے اپنے فضل و کرم سے ہمارے اعمال و اخلاق کی اصلاح فرما دے. یا اللہ اپنے ہمارے دلوں کو اپنے ذکر و فکر سے آباد فرما. یا اللہ ہمارے دلوں کو اپنے ذکر و فکر سے آباد فرما. یا اللہ ہمارے دلوں کو اپنے ذکر و فکر سے آباد فرما. اے اللہ ہر طرح کی غفلت سے ہماری ہمیں نجات عطا فرما. اے اللہ اپنے دین کی صحیح سمجھ عطا فرما, اس پر عمل کی توفیق عطا فرما, اس پر استقامت عطا فرما. یا اللہ ہر طرح کے شر و فتنے سے ہماری حفاظت فرما. یا اللہ ہمیں ہر طرح کے گناہوں سے, معصیتوں سے, منکرات سے ہماری, ہمارے گھر والوں, متعلقین, احباب سب کی حفاظت فرما. یا اللہ تمام حاضرین اور حاضرات کو ان کے تمام جائز مقاصد میں اپنے فضل و کرم سے کامیابی عطا فرما. اے اللہ سب کی تمام پریشانیوں کو دور فرما. اے اللہ ہم نے ہمارے متعلقین میں جو لوگ بیمار ہیں انہیں شفا کامل و عاجل عطا فرما. اے اللہ, اے اللہ اپنے فضل و کرم کو شفا کامل و عاجل عطا فرما. اے اللہ جو تنگ دست ہیں ان کی تنگ دستی کو دور فرما. اے اللہ جو پریشان عوشی کی طرح پریشان ہیں ان کی پریشانیوں کو رفع فرما. اے اللہ ہماری ساری حاجتیں اپنے فضل و کرم سے پوری فرما دے. یا اللہ جن جن لوگوں نے ہم سے دعا کی درخواست کی ہے, چاہے جباری طور پر یا تحریری طور پر, اے اللہ اپنے فضل و کرم سے ان کی ساری مرادوں کو آسانی اور عافیت کے ساتھ پورا فرما دے. اے اللہ ان کے تمام مرادوں کو پورا فرما دے. اے اللہ ان کے تمام مرادوں کو اپنے فضل و کرم سے پورا فرما دے. اللہم انا نسألک من خیر ما سألک من عبدک و نبیک محمد صلی اللہ علیہ وسلم, ونعوذ بک من شر ما استعاذک من عبدک و نبیک محمد صلی اللہ علیہ وسلم. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی علی خیر خلق محمد واصحابہ اجمعین. آمین برحمتک یا ارحم الراحمین. بھائی اگلے اتوار کو مسجد نہیں ہو سکے گی, میرا ایک سفر ہے, اور اس سے اگلے اتوار کو امید ہے کہ انشاءاللہ ہوگی, لیکن آنے سے پہلے ذرا معلومات کر لیں.